أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نظر قلوب العارفين بنور معرفته. فأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين. وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام. والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد. وعلى روحه ونفسه وصهره ووصيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب. وعلى أوصيائه لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم: فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون. صدق الله العلي العظيم. صلوات. اللہ سبحانہ و تعالیٰ نے ہمیں دین حق عطا کیا ہے، یہ اس کی بہت بڑی سعادت ہے، اور دین حق پہ قائم رہنا یہ اس سے بڑی سعادت ہے. کوئی نعمت مل جائے یہ کافی نہیں ہے، بلکہ اس نعمت کو اپنانا بہت بڑا کام ہے. مارکہ یہ نہیں کہ نعمت مل جائے، بلکہ اس نعمت سے انسان استفادہ کرے، جس لیے وہ عطا کیا گیا ہے مقصد انسان کو معلوم ہو جائے. تو دین اس لیے بھیجا گیا ہے تاکہ انسان اس کی معرفت حاصل کرے، اسے اپنائے، اس پہ عمل کرے. بہت سے افراد ہیں جو ایک کھڑی ہوئی کشتی کی تعریف کرتے رہیں، کشتی بہت اچھی ہے، کشتی بہت اچھی ہے. یہ کشتی اچھی ہے، لیکن جب اس پہ سوار ہو جائیں گے تو یہ آپ کو مقصد تک پہنچا دے گی. رضوان گرامی، اس دین کو یہ کہنا، یہ دین بہت اچھا ہے، جب آپ اس پہ عمل کریں گے تو پھر آپ مقصد تک پہنچ جائیں گے. وہ دین اس لیے بھیجا گیا ہے کہ اس پہ عمل کیا جائے، لوگ اسے اپنائیں. اس لیے نہیں کہ آپ کہتے ہیں قرآن بہترین کتاب ہے، پیغمبر اسلام بہترین پیغمبر ہیں، دین اسلام بہترین دین ہے، آل محمد سے افضل کوئی نہیں، یہ کہنا کافی نہیں، بلکہ انہیں اپنانا ضروری ہے، ہماری زندگیوں کا جز بن جائے. ہم سوچیں تو دین ہمارے ذہنوں میں ہو، ہم عمل کریں تو دین ہمارے عمل میں ہو، ہم اخلاق سے پیش آئیں تو اخلاق میں دین نظر آئے، تجارت کریں تو تجارت میں دین نظر آئے، نماز پڑھیں تو نماز میں دین نظر آئے، وہ دکھاوے کہ نماز نہ ہو بلکہ دین کی نماز ہو، روزہ رکھیں تو وہ دین نظر آئے، ہر عبادت میں دین نظر آئے، یہاں تک کہ جب ہم چلیں پھریں تو لوگ کہیں یہ دیندار ہے، چلنا بتا رہا ہے. کہ جناب امیر علیہ السلام، کفار جب انہیں دیکھتے تھے تو کہتے تھے کہ ان کا چلنا بتا رہا ہے. ختمی مرتبہ سے متعلق یہاں تک ہے کہ جب آپ چلتے تھے تو اپنے آپ کو سمیٹ کے چلتے تھے، اپنی ابا کو تھام کے چلتے تھے، اکڑ کے نہیں چلتے تھے، ایسے چلتے تھے کہ ہر آدمی دیکھ کے پوچھتا تھا یہ کون ہے. का क्यों पूछ रहे हो? का इनका चलना बता रहा है ये ना, यहां से नहीं वहां से आए हैं। इनका चलने का अंदाज, रसालत में आपके चलने का अंदाज पूरा सरापा दीन से सरवरे कायनात उनके चलने के अंदाज में। यहां तक कि एक जुमला मैं कह रहा हूं, मैं पहले यह हदीस बारहा शायद पेश कर चुका हूं लेकिन इशारा करके आगे बढ़ूंगा कि मन यखिफिल्लाह अखाफल्लाह मिन्हु कुल्ल शय। छठे इमाम फरमाते हैं कि जो आदमी अल्लाह का खौफ रखता है ना, अल्लाह हर चीज के दिल में उसका खौफ डाल देता है। वमन लम यखिफिल्लाह अखाफल्लाह मिन कुल्ल शय, और जो अल्लाह से नहीं डरता अल्लाह उसके दिल में हर चीज का खौफ डाल देता है। अब बेचारा घर से बाहर निकलेगा, बिल्ली ने रस्सा काटा, वापस आ जाएगा, अरे बिल्ली ने रास्ता काट दिया मेरा काम नहीं होगा। बेचारी बिल्ली में क्या था? कुछ भी नहीं। लेकिन जैसा आप सोचेंगे वैसा जरूर हो जाएगा। मासूम का फरमान है, खुद रसूल खुदा की हदीस है कि या रसूल खुदा मुझे वहम हो जाता है ये हो गया तो ऐसा हो जाएगा। पैगंबर ने कहा उस बेचारे में कुछ नहीं था लेकिन तुम्हारा जो वहम है ना वो तुम्हारा अकीदा बन जाता है। इंसान का अकीदा उससे वही कुछ करवा देता है जो वो अकीदा रखता है। नहीं पहुंचा सका। जो इंसान अकीदा जैसा रखता है ना, इसलिए हमेशा फाले नेक लिया करो, अच्छी फाल लिया करो, हर चीज से अच्छी चीज को लिया करो। मिसाल के तौर पे पैगंबर कहीं जा रहे थे तो सामने से एक आदमी आ रहा था, का क्या नाम है तुम्हारा? का मेरा नाम रहमतुल्लाह है। तो पैगंबर ने कहा इस बस्ती में हमारे लिए रहमत ही रहमत है। तो हमेशा पॉजिटिव चीज को लेना, हमेशा मुस्बत चीज लेना, नेक फाल कहा जाता है। नेक फाल लो, जैसी फाल लेंगे वैसा ही होगा। बिल्ली में कुछ नहीं था, आपके अकीदे ने अब आपका एक्सीडेंट कराना। वो कहते भी नहीं, मैं पिछली दफा बिल्ली ने रास्ता काटा था मेरा एक्सीडेंट हो गया था। बिल्ली की वजह से नहीं हुआ था, आपके अकीदे की वजह से हुआ था। तो आदमी जैसा अकीदा रखता है उसके साथ वैसा ही होता है। यहां तक के पांचवें इमाम फरमाते हैं जो आदमी अल्लाह से हुस्न ज़न रखे ना कि अल्लाह मुझे जरूर बख्श देगा, अब चाहे गुनाहगार हो अल्लाह जरूर बख्श देगा। तवज्जो है जाने गिरा में। तो दीनदारी बहुत जरूरी है, इंसान का अकीदा उसे बहुत कुछ करवा देता। मुख्तलिफ ये तवहमात के अंदर मत जाइएगा, इन तवहमात का जितना मानेंगे वैसा ही असर होगा। इसलिए हमेशा नेक फाल लेनी चाहिए। एक मैं एक और बात कह दूं, यहां पे एक रिवायत को पेश कर दूं जिसको शायद आपने ना सुना हो कि पैगंबर इस्लाम किसी बस्ती में तबलीग के लिए जा रहे हैं तो अब सहाबा के राम साथ में, इतने में सामने से बस्ती का कोई रहने वाला आदमी आ रहा था। तो पैगंबर इस्लाम ने सवाल किया बस्ती में रहने वाले लोग कैसे हैं? इस बस्ती में रहने वाले लोग बहुत अच्छे हैं। कुछ आगे बढ़े थे, इतने में एक और आदमी आ रहा था, कभी बस्ती का क्या हाल देख के आए हो? का कुछ अच्छे लोग भी हैं यहां, कुछ बुरे भी हैं। कुछ आगे बढ़े थे, एक और साहब आ गए, कभी बस्ती कैसी है ये? का बहुत बुरे लोगों की बस्ती है। तो एक साहब ने, एक सहाबी ने कहा या रसूलल्लाह, एक सहाबी रजी अल्लाह अन्हो कहने लगे या रसूलल्लाह क्या मामला? तीन अफराद आए, तीनों ने अपने अपना वर्जन पेश किया। एक कहता बहुत अच्छे लोग हैं, दूसरा कहता कुछ अच्छे हैं कुछ बुरे, तीसरा कहता बहुत ही बुरे लोग हैं। पैगंबर ने कहा लोग कुछ भी नहीं होते, जैसा आदमी खुद होता है। वो पहला वाला खुद बड़ा अच्छा था तो उसने बताया बस्ती के सब लोग अच्छे हैं, दूसरे वाले में अच्छाइयां भी थी बुराइयां भी थी, तो कहने का कुछ अच्छे लोग हैं कुछ बुरे लोग हैं, तीसरा खुद ही बहुत बुरा था। कहा यहां तो बुरे ही लोग रहते हैं। अज़ीज़ाने गिरामी, दूसरों को छोड़ दीजिए, अपनी परवाह कीजिए मैं कैसा हूं। हम में से अक्सर लोग दूसरों की तरफ उंगलियां उठाते रहते हैं, वो ऐसा, ये नहीं देख रहे बाकी उंगलियां मेरी तरफ है। उंगलियां मत उठाइए, अपने ऊपर देख लीजिए, अपनी इस्लाह हो जाए तो सबकी इस्लाह हो गई, अपनी इस्लाह हो गई तो सबकी। अज़ीज़ाने गिरामी, आपने एक आदमी मुआशरे का बुरा कम कर दिया अगर आपने अपने आप को अच्छा बना लिया। एक आदमी अच्छा हो गया। दीनदारी क्या शय है? आइए जरा मैं आज दीन का फलसफा पेश करना चाहता हूं कि कुरान में क्या क्या सलाहात आई हैं, क्या क्या अल्फाज आए हैं, तो उसके हिसाब से आपको अंदाजा हो जाएगा। लफ्ज इस्तफा कुरान में आया है, अलिफ सात तोए फे और या है लेकिन उस पर खड़ा अलिफ है। तो इस्तफा, इस्तफा यानी चुनना, इस्तफा यानी चुनना, इंतखाब करना। बहुत से अफराद हों इंसान के, भाई इसको मैंने चुन लिया। आप किसी दुकान पे जाते हैं, बहुत सी अंगूठियां रखी, कहते हैं भाई ये अंगूठी मैंने चुन ली, पता नहीं बात पहुंचा पा रहा हूं या नहीं, इस सफ़े तो इसको मैंने चुन लिया है, ये मैंने इंतखाब किया, मेरा इंतखाब ये है। अब हर आदमी का क्राइटेरिया, मीजान, मिलाक कुछ भी हो सकता है अपने इंतखाब के लिए। पहुंचा नहीं पाया मैं बात को। हर इंसान के इंतखाब का कुछ भी हो सकता है। एक आदमी ने जाके दुकान में अंगूठियां देखी, उसे कहा भाई ये अंगूठी चमक बहुत ज्यादा रही है, उसे ये नहीं पता पत्थर असली है या नहीं है, उसने बस चमक देखी, चमक से मुतासिर हुआ, अंगूठी का इंतखाब कर लिया। दूसरे साहब ने कहा भी मुझे चांदी से कोई मतलब नहीं है, मुझे पत्थर असली चाहिए। अब वो असली पत्थर तलाश कर करके 10 दुकानों पे गया, आखिर में उसने इंतखाब किया, कहा ये मुझे पत्थर असली लगा, मैंने ये इंतखाब कर लिया। तो इंतखाब मुख्तलिफ होते हैं हर आदमी। एक आदमी गए दुकान पे, कभी मैं बेकरी की दुकान पे जा रहा हूं, कहा क्या लीजिएगा, क्या को मीठी छह दे दीजिए। कब क्या बेकरी दुकान पे सभी कुछ मीठा है, कब कुछ भी मीठा दे दीजिए, मुझे मिला कि यह है कि कोई मीठा होना चाहिए, यह नहीं है कि क्या हो। एक साहब ने कहा नहीं मैंने पहले फैसला कर रखा ये होगा तो खाऊंगा। हर आदमी का अपना अपना क्राइटेरिया होता है, लेकिन अल्लाह के नामों में से एक नाम है अल हकीम। अरबी में कहते हैं अल हकीम। अरबी में इस्तलाह यह है कि फ़ेलुल हकीमे ला यखलु अनिल हिक्मा, हकीम का कोई फेल हिकमत से खाली नहीं होता। अल्लाह हकीम है, वाइज है, अकलमंद है, हकीम है, यानी हिकमत सारी की सारी उसके पास है। और खुद ही फरमाता है वमन ऊतियल हिकमत फकत ऊतिया खैरन कसीरा, जिसे अल्लाह हिकमत अता कर दे उसे अल्लाह ने खैर कसीर अता कर दे। दौलत खैर कसीर नहीं है, हिकमत खैर कसीर है। वलकद अतैना लुकमान हिकमत, अल्लाह कह रहा हमने लुकमान को हिकमत अता की थी। अब हमारे यहां उर्दू में हकीम कहते हैं जो जड़ी बूटियों का इलाज कर ले। अब सब लोगों ने जनाबे लुकमान को समझ लिया जड़ी बूटियों का मालिज, क्योंकि वो हर्बल मेडिकल डॉक्टर थे। अल्लाह ने उनके जितने भी नुस्खे बताए हैं कोई एक भी उनका तिब्बी नुस्खा नहीं लिखा, सारे हिकमत के नुस्खे बताए हैं। अपने बेटे से कह रहे हैं बेटा, मौला अली फरमाते हैं 1000 नसीहतें की जनाबे लुकमान ने अपने बेटे को, 1000 नसीहतें। अल्लाह को कुछ नसीहतें इतनी पसंद आई कि अल्लाह ने कुरान में लिख दी और एक पूरा सूरा नाजिल किया जिसका नाम रखा सूरह लुकमान। और लुकमान हकीम हिकमत दानाई रखते थे। तो अब उन्होंने कोई तिब्बी मेडिसिन का नुस्खा नहीं दिया बेटे को, बेटा ये खा लिया करना हमेशा इलाज रहेगा बीमार नहीं होगे। क्या बेटे को नसीहत दी, कहा बेटा जब भी जमीन पे चलना ना वला तमशी अलल अर्ज मरहन, तो अकड़ के ना चलना। ये जमीन अल्लाह ने बनाई है उसे अकड़ना पसंद नहीं है, जमीन पे अकड़ के ना चलना, क्योंकि अकड़ के जब कोई और चलता हुआ आ रहा होता है तो तुम्हें बुरा लगता है, ये अकड़ के क्यों आ रहा है। जब तुम्हें बुरा लग रहा है तो जब तुम चलोगे ऐसे तो दूसरों को भी बुरा लगेगा। तवाज़ो मुतवाज़े आदमी से वैसे ही लोग मोहब्बत करने लगते हैं। अब बेटा जब बात किया करो तो जरा आराम से बात किया करो। इन्ना अनकर अस्मातिल असौतल हमीर, क्योंकि जो बहुत चीख चीख के बात करता है ना तो वो गधा सा मालूम होता है, क्योंकि गधा जो है वो सबसे ज्यादा चीख के बोलता है। मैं नहीं कह रहा हूं कुरान में लिखा, आप कहेंगे मौलाना ने मेंबर से क्या शुरू कह दिया। तो ये अल्लाह ने कहा इन्ना अनकर अस्मात, अल्लाह को इतना पसंद आया। फिर बहुत सी बातें कही, बहुत सी सुन रहे हजरा, मैं इंतखाब बता रहा हूं। तो इंसान कोई चीज इंतखाब करता है तो उसकी कोई ना कोई मिला क्राइटेरिया, कोई उसके नजदीक कोई ना कोई हिकमत जरूर होती है। मेरा इंतखाब ये है भाई मैंने इसको ये चुन लिया, बस ठीक है, ये पत्थर मैंने इसलिए लिया, ये खाना इसलिए खा रहा हूं, इसमें मसाला तेज था, इसमें ये था वो था, जो भी हो। आप हर आदमी के नजदीक कोई करा, अल्लाह का नाम है अल हकीम, तो कोई हिकमत होगी उसके नजदीक भी। अब अल्लाह कुरान करीम में कह रहा है इन अल्लाह सफा लकुमुद्दीन, अल्लाह ने तुम्हारे लिए दीन चुन लिया। जब अल्लाह दीन चुनेगा तो कोई ना कोई हिकमत जरूर होगी। तो अब अल्लाह कह रहा है मैंने कौन सा दीन चुना है, इन अल्लाह सफा लकुमुद्दीन, अल्लाह ने तुम सबके लिए दीन चुन लिया। फला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, अब कभी ना मरना जब तक मुसलमान ना हो जाओ। अल्लाह कह रहा है मैंने इस्लाम को तुम्हारे लिए चुन लिया है। अल्लाह का चुनना, सारे अदियान जो चल रहे हैं मुख्तलिफ अंबिया आते रहे अल्लाह की तरफ से, लोग गुमराह होते रहे, कोई कहने लगा मैं मूसा का मानने वाला हूं यहूदी हो गया, दाऊद को मानता हूं यहूदी हूं, जनाब ईसा को मानता हूं ईसाई हूं, میں مجوس کو مانتا ہوں، بھائی مختلف سارے کے سارے نکلتے چلے گئے، اللہ نے کہا دیکھو یہ سارے ادیان ہیں، اس زمانے میں سارے رائج ہو چکے تھے، اللہ نے کہا دیکھو اب ساری کی ساری جب میں نے ادیان کی فہرست دیکھی تو میری نظر کا انتخاب اسلام پہ گیا، تو ان اللہ اصطفى لکم الدین فلا تموتن الا وانتم مسلمون۔ لفظ اصطفاء قرآن کے اندر چار یا پانچ مرتبہ آیا ہے، چار آیات ہیں ذہن میں اس وقت، میں ساری پیش کرنا چاہ رہا ہوں اگر سننا چاہیں گے۔ تو اللہ نے دین کو کہا کہ دین کو اللہ نے چن لیا ہے، یعنی دین مصطفیٰ ہے، جسے اللہ چن لے وہ مصطفیٰ ہو جاتا۔ پتہ نہیں پہنچا پا رہا ہوں یا نہیں۔ تو اللہ فرما رہا کہ میں نے چن لیا ہے، ان اللہ اصطفى لکم الدین، تو دین مصطفیٰ ہے، اب چنا ہوا دین ہے اللہ کا۔ آئیے ذرا اور کس کس کو اللہ نے چنا ہے، اگر سننا چاہے تو میں آگے بڑھ جاؤں گا۔ تو اللہ کا انتخاب یہ ہے کہ اللہ کہتا ہے ان اللہ اصطفى آدم و نوحاً و آل ابراہیم و آل عمران علی العالمین۔ اللہ فرماتا ہے قرآن کریم میں سورہ آل عمران تیسرا سورہ ہے، قرآن کے سورے کا نام، تیسرے سورے کا نام ہے سورہ آل عمران، سورہ عمران نہیں ہے، سورہ آل عمران ہے۔ تو بھائی ذرا دیکھتے ہیں کہ اللہ کیا فرما رہا ہے، سورہ آل عمران میں اللہ کہتا ہے ان اللہ اصطفى آدم و نوحاً، اللہ نے چن لیا کسے، آدم کو، و نوحاً اللہ نے چن لیا حضرت نوح کو، تو اللہ نے حضرت آدم و نوح علیہ السلام کو چن لیا۔ پھر اللہ آگے جا کے کیا کہتا ہے، ان اللہ اصطفى آدم و نوحاً و آلہ ابراہیم، اللہ نے صرف ابراہیم کو نہیں چنا، آل ابراہیم کو چنا، لیکن اللہ نے وہاں پہ صرف کہا آل کو چنا ہے، جناب رحیم کی ابراہیم آل سمیت چنا ہے، اب ساری آل کو نہیں کہا، یعنی یہ کہا کہ ان میں کچھ اچھے بھی ہوں گے، کوئی حضرت اسماعیل کی نسل سے ہوں گے، کوئی حضرت اسحاق کی نسل سے ہوں گے، کوئی مدین کی نسل سے ہوں گے، پتہ نہیں لوگ ہیں یا نہیں، جناب اسحاق کے بیٹے ہیں جناب یعقوب، یعقوب کے ناموں میں سے ایک نام ہے اسرائیل، بنی اسرائیل وہیں سے ہیں۔ تو اب ساری آل کا اللہ نے ذکر نہیں کیا، وہاں صرف کہا آدم کو چنا ہے، سارے آل آدم کو نہیں۔ ابے گھبرا کے نہ سنیے گا، اللہ کہہ رہا ہے میں نے آدم کو چنا، ساری آل کو نہیں، نوح کو چنا، ساری نو کی ساری آل کو نہیں، لیکن جناب ابراہیم سے متعلقہ ابراہیم کو آل سمیت۔ لیکن اگلا جو جملہ ہے وہ زیادہ قابل غور ہے، وَآلَ عِمْرَانَ، اور میں نے آل عمران کو چنا، تو عمران کو بھی آل سمیت چنا، لیکن وہاں پہ آل ابراہیم کا، یہاں پہ بھی آل عمران، ایک لفظ کا اللہ نے آل عمران کے ساتھ اضافہ کر دیا، وَآلَ عِمْرَانَ عَلَى الْعَالَمِينَ، عمران کی آل کو میں نے عالمین پہ چن لیا۔ چلتے رہیں گے حضرات میرے ساتھ، تو اللہ سبحانہ و تعالیٰ کہہ رہا ہے میں نے آدم کو چنا، میں نے نوح کو چنا، میں نے آل ابراہیم کو چنا، لیکن میں نے آل عمران کو عالمین پہ فوقیت دی ہے، عالمین پہ، سب پہ عالمین پہ، صرف انسانوں پہ نہیں، زمین پہ نہیں، عالمین پہ۔ آئیے ذرا میں پیش کرتا ہوں، اللہ ہے الحمدللہ رب العالمین، اللہ عالمین کا رب ہے، اب سمجھ میں آیا عالمین کتنے ہیں، وما ارسلناک الا رحمت للعالمین، سورہ انبیاء ہے 21واں سورہ، اللہ کہہ رہا ہے میں نے اپنے رسول کو نہیں بھیجا لیکن عالمین کے لیے صرف رحمت بنا کے، تو پیغمبر بھی رحمت ہیں لیکن عالمین کے لیے، جہاں تک اللہ کی ربوبیت وہاں تک رسالت معاد کی رحمت، تو ان کا عالمین۔ اب یہاں پہ اللہ پہلی مرتبہ کہہ رہا ہے ان اللہ اصطفى آدم و نوحا و آل ابراہیم و آل عمران علی العالمین، میں نے آل عمران کو عالمین پہ چنا ہے، یعنی اس عالم میں نہیں، تمام عالمین میں آل عمران سے بہتر کوئی نہیں ہے۔ تو دین جس طرح مصطفیٰ ہے اللہ نے چنا ہے، اسی طرح سے اللہ نے آل عمران کو چنا ہے۔ اب یہ آل عمران کون ہے، یہی پیش کرنا چاہ رہا ہوں تاکہ سمجھ میں آ جائے، جیسے دین برگزیدہ ہے، جیسے دین منتخب شدہ ہے، جیسے دین کو اللہ نے چنا ہے ویسے ہی آل عمران کو چنا ہے۔ اب تک بہت سے افراد خاموش ہیں کیونکہ بہت سے افراد ابھی تک پہنچے نہیں ہیں، تو میں پہنچانا چاہتا ہوں، انگلی پکڑ کے پہنچانا آتا ہے۔ توجہ ہے میرے ساتھ محمد رات کی؟ اذان گرامی آپ کی توجہ ہاتھ کی نظر کر رہا ہوں. اب آئیے ذرا قرآن کریم کی روح سے. اللہ نے قرآن میں سورہ بھی نازل کیا آل عمران, اور اللہ آل عمران سے متعلق کہہ رہا ہے کہ میں نے آل عمران کو عالمین پہ چن لیا. اب آئیں ذرا دیکھیں کتنے عمران ہیں اور اللہ نے کون سی آل عمران کو چنا, یہ کون سے عمران ہیں. تو اب تین عمران ہیں جو مشہور ہیں, تین عمران ہیں, میں تینوں عمران پیش کرنا چاہ رہا ہوں. تینوں ہی محترم ہیں, تینوں ہی حضرت ہیں, اسی لیے آج تک مسلمان کنفیوز ہیں کون سے عمران ہیں جن کی آل کو اللہ نے چنا ہے. آئیے ذرا تینوں عمران پیش کر دوں. اب آپ کو بیٹوں کے یا بیٹیوں کے نام سے بتاؤں گا تاکہ عمران پہنچ جائے. تو پہلے ہیں جناب موسیٰ بن عمران, جناب موسیٰ کے والد کا نام ہے عمران. تو تین مشہور عمران ہیں قرآن کریم کی روح سے, تین عمران مشہور ہیں قرآن کریم نے جو بتائے ہیں. پہلے حضرت موسیٰ کے والد, ان کا نام ہے عمران. اب جناب موسیٰ کی تو آل ہو نہیں سکتی جو سب پہ برگزیدہ ہو, جو عالمین پہ فوقیت رکھتی ہو. کیوں نہیں ہو سکتی؟ کیونکہ جس طرح جناب اسحاق و یعقوب و یوسف کی, اسی طرح سے جناب موسیٰ و داؤد کی ساری نسل اس وقت یہودی ہیں. پتہ نہیں لوگ پہنچ رہے ہیں نہیں پہنچ رہے. یہ نہ کہیے گا کہ انبیاء کی نسلیں پھر یہودی کیوں ہیں. جناب آدم کی نسل کو دیکھ لیجیے آدھے سے زیادہ دنیا کے اندر, جناب نوح کی نسل کو آدھے سے زیادہ دنیا جناب نوح کی نسل ہے. تو انبیاء کی نسلیں کوئی بھی ہو سکتی ہیں. توجہ ہے میرے ساتھ, گھبرا کے نہ سنیے گا بالکل بھی. تو جناب موسیٰ کی تو آل ہو نہیں سکتی کیونکہ ان کی آل یہودی ہے, اور ان کی نسل کے اندر کوئی ایسے انبیاء نہیں آئے ہیں کہ جن کو کہا جا سکے ان کو عالمین پہ فوقیت دی گئی ہے. دوسرے عمران ہیں جناب مریم کے والد, مریم بنت عمران. جناب عمران جو جناب مریم کے والد ہیں, ان جناب عمران کی صرف ایک ہی بیٹی ہیں, نام ہے مریم. جناب مریم کی صرف ایک ہی بیٹے ہیں, نام ہے عیسیٰ. عیسیٰ نے شادی نہیں کی, آسمان پہ اٹھا لیا گیا. کچھ لوگ پہنچ گئے. تو پہلے عمران کی آل جو ہیں وہ زیادہ تر یہودی ہیں, اس کا مطلب ہے وہ عالمین پہ فوقیت نہیں رکھتے. دوسرے عمران کی آل ہی نہیں ہے کیونکہ دوسرے عمران کی بیٹی ہیں جناب مریم, اور ان کے نواسے جناب عیسیٰ جنہوں نے شادی نہیں کی, آسمان پہ اٹھا لیے گئے. توجہ ہے میرے ساتھ. اب آئیے میں تیسرے عمران کو پیش کر رہا ہوں جنہیں ساری دنیا ابو طالب کے نام سے جانتی ہے. توجہ فرما رہے جانے کے نام ہے جانے کے نام. اب یہ میں نے تین عمران پیش کر دیے. تیسرے عمران ہیں جناب ابو طالب, اور اللہ نے قرآن میں سورہ نازل کیا سورہ عمران نہیں ہے, سورہ آل عمران ہے. نہیں ہے سارا مجمع میرے ساتھ, دوبارہ توجہ کیجئے گا. اللہ نے قرآن میں سورہ عمران نازل نہیں کیا, سورہ آل عمران. جب انسان کہتا ہے نا آل محمد تو محمد شامل ہے. اگر ان کی فضیلت نہ ہوتی تو اللہ کبھی نہ کہتا آل محمد. تو اللہ نے قرآن کے اندر کہا سورہ آل عمران. اگر اللہ کہتا نا سورہ عمران تو کہتے ٹھیک ہے بھائی نسل نہیں ہے, خود تو اچھے تھے. توجہ. اگر اللہ کہتے تھے سورہ عمران تو پہلے عمران بھی ہو سکتے تھے, دوسرے عمران بھی ہو سکتے تھے, تیسرے بھی ہو سکتے تھے. تو اللہ نے کہا سورہ عمران نہیں ہے, سورہ آل عمران ہے. سورہ آل عمران ہے, سورہ آل عمران ہے. آل ہونا ضروری ہے, ایسی اچھی آل ہو کہ عمران بھی شامل ہو آل بھی. تو اب عالمین پہ اللہ نے فوقیت دی ہے آل عمران کو. آل عمران کو اب دین مصطفیٰ ہے, تو آل عمران میں اللہ کہہ رہا ہے کہ اللہ نے چن لیا ہے, آل عمران کو چن لیا. اب سمجھ میں آیا اللہ کے مصطفیٰ بندوں کو ماننے سے انسان دین حق پہ آتا ہے. کوئی محمد مصطفیٰ ہیں تو اس کا مطلب ہے آل بھی ایسی ہو جنہیں مصطفیٰ کہا جا سکے. اس کے کچھ مشتقات میں پیش کر دیتا ہوں. مصطفیٰ یعنی چنا ہوا. کچھ اور الفاظ بھی ہیں, ان اللہ ارتضا لکم, اللہ قرآن کے اندر کہہ رہا ہے ہم نے دین کو ارتضا, یعنی ہم ایسا دین بنا رہے ہیں جس دین سے ہم خود راضی ہیں, ہم دین سے خود راضی ہیں, یعنی دوسرے لفظوں میں دین مرتضی ہے. توجہ توجہ توجہ, اللہ کہہ رہا دین مصطفیٰ ہے, دین مرتضی ہے. اجتبا قرآن کے اندر آیا, دین مجتبی ہے. بھائی میں نے کچھ پیش کر دیے, اب آپ نے باقی ماننے ہو تو انہی جیسے مانیے گا, ایرے غیرے نہ مانیے گا. توجہ ہے عزیزان کرامی میرے صاحب, عزیزان کرامی, دین حق وہی دین ہوگا کہ جس کے پیشوا اللہ کے چنے ہوئے ہوں. جب دین کو اللہ نے چن لیا ہے تو پھر پیشوا ایسے ہونے چاہیے جنہیں اللہ نے چنا ہو, جن کے پیچھے چلتے ہوئے آپ کو کبھی شک نہ ہو. کہیں ایسا تو نہیں ہے یہ صحیح لے کے جا بھی رہا ہے, یہ کہیں اور لے کے جا رہا ہے. توجہ کیجئے گا عزیزان کرامی, اب دین اللہ نے قرآن میں بڑے واضح الفاظ کے اندر بتا دیا, ایاک نعبد و ایاک, تو اللہ نے اس سے پہلے ایک جملہ کہا تھا مالک یوم الدین. اللہ دین کا لفظ ایسا ہے جو اللہ نے جگہ جگہ استعمال کیا ہے, اور ایک آگے جا کے اللہ کہتا ہے اہدنا الصراط المستقیم, تو یہ بالکل سیدھا راستہ ہے, جو دین حق ہے وہ بالکل سیدھا راستہ ہے. سیدھے راستے کی میں ہمیشہ کہتا ہوں خصوصیت یہ ہوتی ہے جس پہ کوئی شارٹ کٹ نہیں جاتا. ٹیڑھے راستے پہ شارٹ کٹ ہوتے ہیں, سیدھے راستے پہ کوئی شارٹ کٹ نہیں ہے. آپ یہ کہیں کہ میں کہیں سے کسی طریقے سے سیدھا راستہ ہے لمبا راستہ ہوگا, نہیں, سیدھا راستہ سیدھا ہی چلنا. جب بھی آپ راستے سے اتر جائیں سمجھ لیں صراط مستقیم سے ہٹ گئے. آپ کو سیدھا ہی سیدھا چلنا ہے, دینداری اسی کا نام ہے. تیزی تراری نہ دکھائیے, دین سادگی کا نام ہے. وہ جو بہت زیادہ تیز بن رہے ہوتے ہیں وہ دین سے دور ہو رہے ہوتے ہیں. سادگی سے دین پہ رہیے, دیندار رہیں گے, خود بخود مصطفیٰ کے پیچھے چلتے رہیں گے, مرتضیٰ کے پیچھے چلتے رہیں گے, مجتبیٰ کے پیچھے. عزیزان گرامی, دینداری اسی کا نام ہے کہ انسان, آئیے میں چند مثالیں دینا چاہتا ہوں اگر سننا چاہیں گے. تو اب یہ اللہ نے جو دین چنا ہے اس کے اندر بہت ضروری ہے کہ انسان, اب بہت سے لوگ کہتے ہیں بھائی یہ بہت سادہ آدمی ہے, دیندار سادہ ہوتے ہیں, کہنا وہ چاہ رہے ہوتے ہیں بے وقوف ہوتے ہیں. اور بے وقوف کو عربی میں کہا جاتا ہے سفیح, سے فین یہ ہے, سین فے یہ ہے سفیح, اس کی جمع ہے سفہا. قرآن اٹھا کے دیکھیے کہ وہ جو مسلمان ہو جاتے تھے کافر ان سے کہتے تھے انتم السفہاء, تم لوگ بے وقوف ہو, دیندار بن گئے ہو, تمہیں شراب چھوڑنی پڑی, جوا چھوڑنا پڑا, سارے گناہ چھوڑنے پڑے, تو ایسے دین کا کیا فائدہ ہوا, ہم تو ابھی بھی دنیا کی لذتوں میں ہیں. اللہ نے کہا ان سے کہہ دیجئے یہی بے وقوف ہیں, دنیا کی چھوٹی سی زندگی وہاں لذتیں تلاش کر رہے ہو, اگر یہاں صحیح کر لو گے تو آخرت میں لذتیں ہی لذتیں ہیں, لیکن یہاں لذتیں تلاش نہ کرو, یہاں سختیاں برداشت کر لو. دین اسی کا نام ہے کہ انسان آخرت میں اللہ سے جزا مانگے. ہم میں سے بہت سے افراد کہتے ہیں مجھے دین پہ عمل کرنے کا مولانا کوئی فائدہ نہیں ہوا. کئی مرتبہ ایسا ہوتا ہے کہ کیا فائدہ تلاش کر رہے تھے آپ, مثال کے طور پہ کہ کوئی سونے کا پہاڑ مل جاتا, سونے کی کان مل جاتی, سارے کے سارے جائیدادیں آپ کے نام لگ جاتی. نہیں ایسے جانے کے نام ہے, سختیوں ہی کا نام دین ہے. اگر آسائشیں اچھی علامت ہوتی, آسائشوں کا ہونا اچھی ہوتی, تو سب سے زیادہ آسائشیں محمد و آل محمد کے پاس ہوتی ہیں. پتہ نہیں پہنچا پایا ہوں یا نہیں. اے جانے کے نامی, ان کے پاس سختیاں ہی سختیاں تھیں, لیکن اس کے باوجود بھی مجھے, میں نے شاید کل یہ پرسوں کہیں ایک جملہ کہا تھا دو چار دن پہلے, آپ کے سامنے دہرانا چاہ رہا ہوں اگر سننا چاہیں گے. مجھے ایک صاحب آئے ملنے کے لیے, کہ مولانا محرم آ گیا, دن رات آپ جاگ رہے ہیں, کوئی آرام تو نہیں ہوگا. मैंने कहा बिल्कुल सही फरमा रहे हैं, आराम नहीं है लेकिन सुकून है। बेशक आराम ना हो लेकिन जहनी सुकून है। ये सुकून इसलिए है क्योंकि मुझे पूरा यकीन है मैं हुसैन इब्न अली की राह पे चल रहा हूं। जहां मुझे हुसैन इब्न अली कहते मैं अपनी जान देने के लिए तैयार हूं, जहां उनके कदम आएंगे मैं अपनी आंखें वहां लगाऊंगा। अज़ीज़ाने गिरामी, इंसान की जिंदगी में सुकून आता है तो वो दीन से आता है, चाहे फाका हो। लेकिन जब इंसान घर में जाए तो बच्चे कभी पूछेंगे भी आप हमारे लिए क्या लेके आए हैं, का फाका लाया हूं, हराम नहीं लाया। पता नहीं लोग हैं या नहीं है, फाका लाया हूं लेकिन मैं हराम नहीं लेके आया। अज़ीज़ाने गिरामी, दीनदारी इंसान इस रास्ते पे जब आले मोहम्मद के रास्ते पे चलता है, सख्तियां आती हैं लेकिन सुकून के साथ आती है। बड़े सुकून का आलम होता है जब इंसान को यह मालूम हो कि मैं दीन के रास्ते पे चल रहा हूं। मैं चंद एक और मिसालें देना चाह रहा हूं, अगर सुनना चाहेंगे। तब यहां की जो मैंने आयत इंतखाब की है, 30वां सूरा है, 30वीं आयत है, सूरह रूम की आयत नंबर 30 है। फअकिम वजहक लिद्दीन हनीफा फितरतल्लाह अल्लती फतर अन्नास अलैहा, कि दीन जो है वो फितरत के तकाजों के ऐन मुताबिक है। ऐसा नहीं हो सकता कि अल्लाह कहे करो और फितरत कहे ना करो। अगर टकराव होता तो कभी दीन हक ना होता। अज़ीज़ाने गिरामी, अब वो जो इमाम हुसैन के जमाने में थे ना, जो साथ नहीं दे रहे थे, ऐसा नहीं था कि उनके अंदर से आवाज नहीं आ रही थी कि हुसैन हक पे हैं। आवाज आ रही थी लेकिन वो उस आवाज को दबा रहे थे, अरे ना मुझे मजबूर ना करो हुसैन के रास्ते पे जाने के लिए, इस रास्ते के अंदर मौत है। लेकिन अंदर से आवाज आ रही थी ऐसी मौत है कि जिसके नतीजे में बेहिश्त है। पता नहीं लोग हैं या नहीं है। आज भी बहुत से ऐसे लोग होते हैं जो मिसाल के तौर पे बच्चे कहते हैं बाबा जुल्म हो रहा है, कहते हैं हमारे से क्या ताल्लुक है, हम क्यों बोले, जुल्म हो रहा है तो दूसरे लोग बोले। अज़ीज़ाने गिरामी, ये खामोश रहना ये इंसान को कई मरतबा कुछ ना कहने से भी छिन जाता है एजाज सुखन, कुछ न कहने से भी छिन जाता है एजाज सुखन, चुप रहने से भी जालिम की मदद होती है। चुप रहने से भी जालिम की मदद होती है। तो कई मरतबा ये चुप रहना जो है ना, वो इंसान को बाज़ात जालिम का साथी बना देता है। तो खामोश ना रहिए। अज़ीज़ाने गिरामी, ये है दीन पे रास्ते पे इंतखाब करना फितरत के तकाजों के मुताबिक है। आइए जरा मैं फितरत को थोड़ा सा पेश कर दूं कि फितरत के तकाजों के ऐन मुताबिक है पूरा का पूरा दीन, ऐन मुताबिक है। मैंने जितनी मिसालें पेश की हैं, इंतखाब अब आपका काम है, रास्ता आपने इंतखाब करना। मैंने इंतखाब आपको पेश किया है ना, इंतखाब अब आपके काम कि आप नमाज का इंतखाब करते हैं बेनमाजी का। आप नमाज पढ़ सकते हैं। देखिए एक मैं एक साहब को कहने लगा कि भाई ये दुआ, कहने लगा मौलाना को ऐसी दुआ बताएं कि आंख खुल जाए, फजर पे आंख नहीं खुलती। मैंने कहा अलार्म लगा लिया, कहने लगे अलार्म तो बजता रहता पूरा घर उठ जाता, मैं नहीं उठता। तो मैंने उनसे कहा भाई ये सूरह बकरा की आखिरी दो आयात हैं, हदीस में है आमन रसूल बिमा उनसे मेरे बेबल मोमिनों खुल, ये दो आयात जो पढ़ के सोएगा, सूरह बकरा की आखिरी दो आयात, उसकी फजर पे बगैर किसी सहारे के आंख खुल जाएगी। मैंने कहा लेकिन एक शर्त है, आंख खुल जाएगी अब कंबल उठाना आपका काम है। पता नहीं पहुंच रहे नहीं पहुंच रहे। वह इंसान की आंख खुल गए फिर भी कानों पे कंबल देके आंखों पे कंबल रख के सो जाए तो और चीज। अज़ीज़ाने गिरामी, ये इंसान अपने आप को धोखा ना दे। इंतखाब आप ही ने करना, मैंने बेनमाजी बनना या नमाजी बनना, रोजा रखना या नहीं रखना, मैंने ये तमाम के तमाम काम करने हैं या नहीं करने, अज़ादारी में आना या नहीं आना, ये इंतखाब आपका। अल्लाह ने रास्ता दिखा दिया, इंसान को वादे नजर आ रहा होता है। अज़ीज़ाने गिरामी, जितना मर्जी दुनिया ने प्रोपेगेंडा कर लिया अज़ादारी के खिलाफ, भाई मजलिसों में ना जाना ये होता है, मजलिसों में जाना वो होता है। मुआशरे के तीन तबकात होते हैं। पैगंबर इस्लाम के जमाने में भी दीन हक, रसूल इस्लाम, इस्लाम दीन हक है। अब रसूल खुदा के जमाने में भी तीन तबकात होते हैं, मर्द, खवातीन, बच्चे। तीनों को दूर रखने के लिए तीन प्रोपेगेंडे किए गए। पता नहीं आप कहां जा रहे हैं हजरात, मैं तीन प्रोपेगेंडों की बात कर रहा हूं। तवज्जो मेरे साथ रखिएगा, पता नहीं आप कहां पहुंच रहे हैं हजरात। अब ये तीन रसूल इस्लाम के खिलाफ प्रोपेगेंडे किए गए, तीन तरह के प्रोपेगेंडे थे। मर्दों को दूर रखने के लिए कहा कि भाई ये शायर हैं। उस जमाने में शायर जो हैं वो बहुत ज्यादा शराब पीते थे, संजीदा नहीं होते थे, तो कोई उन्हें संजीदा नहीं लेता था। तो कहा इनकी बातों को ना सुना करो, कुरान ना सुनना कोई, ये शायर। खवातीन से कहा जादूगर हैं, वो जादूगरों से डरती थी। کہ بھائی ایسا نہ ہو کہ جادو کر دیں، کہ انسان جادو سے اس کی عقل ظاہر ہو جاتی ہے. تیسرے بچوں، بچوں سے کہا بھائی یہ مجنون ہے، یہ دیوانے ہیں. تو بچے کیا کرتے تھے، ہاتھوں میں پتھر لے کے مارنے لگتے تھے. اب تین طبقات کو دور رکھنے کے لیے تین پروپیگنڈے کیے گئے، مردوں کو دور رکھنے کے لیے کہا شاعر، خواتین کو دور رکھنے کے لیے کہا جادوگر، بچوں کو دور رکھنے کے لیے کہا مجنون. عزاداری کے خلاف بھی تین پروپیگنڈے کیے گئے. یہی آپ کے پاکستان میں عزاداری کے خلاف تین پروپیگنڈے، مردوں سے کہا مجلس میں نہ جانا نکاح ٹوٹ جائے گا، خواتین سے کہا کہ بھائی مجلس میں نہ جانا یہ شام غریبہ میں توہین کرتے ہیں، بات پہنچ رہی ہے. بچوں سے کہا مجلس میں نہ جانا ذبح کر کے دیگ میں ڈال دیتے ہیں. جتنے مرضی پروپیگنڈے کر لیں، عزیزانِ گرامی حسین ابن علی کا نام آج بھی بلند ہے. عزاداری کی مخالفت کرنے والے پنپتے نہیں ہیں. غور سے سنیے گا، کوئی نعرہ نہیں آئے گا جب تک میں بات مکمل نہ کر لوں. میں جانتا ہوں سارا مجمع ضرور بولے گا، عزاداری کی مخالفت کرنے والے دنیا میں ختم ہو گئے. جہاں جہاں عزاداری کی مخالفت ہوتی تھی، کہاں گیا وہ صدام، کہاں گیا وہ حسنِ مبارک، وہ قذافی کہاں گیا؟ بھائی صاحب کو بتا دیجئے، عزاداری کو روکنے کی کوشش نہ کرنا، جو عزاداری کو روکنے کی کوشش کرتا ہے وہ ہواؤں میں پھٹ کے بکھر جاتا. اللهم صل على محمد. توجہ فرما رہے جانے کے نام، اسلام دین فطرت ہے، رونا فطرت کا تقاضا ہے. بچہ دنیا میں پیدا ہوتا ہے تو روتے ہوئے پیدا ہوتا ہے، پتہ نہیں لوگ ہیں یا نہیں ہیں. اور اگر نہیں نہ روتا تو ڈاکٹر کہتا ہے سینے پہ ہاتھ مارو، ایسا نہ ہو اس کا دل بند ہو گیا ہو. عزیزان گرامی، یہ انسان پیدا ہی ہوتا ہے تو فطرت کے تقاضوں کے عین مطابق پیدا ہوتا ہے. روتا ہوا پیدا ہوتا ہے، روتا ہوا جاتا ہے، پیدا بھی ہوتا ہے روتے ہوئے، جاتا بھی ہے تو روتے ہوئے. تو باقی زندگی میں رونا بدعت کیسے؟ پتہ نہیں لوگ ہیں یا نہیں ہیں. عزیزان گرامی، اسلام دین فطرت ہے، تمام کے تمام جو قوانین ہیں اسلام کی فطرت کے عین مطابق ہیں. اللہ نے دین کو چنا ہے، آل عمران کو چنا ہے. تو اب یہ تمام کے تمام دین کے جتنے بھی فارمولے ہیں، جتنے بھی اسلام کے جتنے بھی قوانین ہیں، سب کے سب عین مطابق ہیں. آئیے ذرا میں ایک سورے کے دو تین آیات کو پیش کروں گا اور پورا سینہ آپ کی خدمت میں پیش کر رہا ہوں. جانتے ہیں نا میرے گلے میں طاقت ہے نہ سینے میں دال، لیکن جب ممبر پہ آتا ہوں تو نجف سے عطا ہونے لگتی ہے. اللہ قرآن کریم کے اندر سورہ بلد، ظاہراً سورہ نمبر 90 ہے، اللہ فرماتا ہے لا اقسم بهذا البلد وانت حل بهذا البلد ووالد وما ولد. تین آیات کو میں نے پیش کیا. اللہ کہتا ہے قسم ہے شہر کی، شہر کی اللہ قسم کھا رہا شہر کی، وانت حل بهذا البلد، اور میرے حبیب آپ شہر میں رہ رہے ہیں اس لیے شہر کی قسم. اللہ کہہ رہا ہے لا اقسم بهذا البلد، میں شہر کی قسم کھا رہا ہوں. اب سب نے کہا مکے میں، جب پیغمبر اسلام تھے بسے ہوئے مکے میں تو اللہ نے مکے کی قسم کھائی ہے، مکے ہی کی قسم کھائی ہے، مجھے بھی انکار نہیں ہے. مسلمانوں نے سب نے صحیح لکھا لا اقسم بهذا البلد، قسم ہے شہر کی، وانت حل بهذا البلد، اور آپ شہر میں بسے ہوئے ہیں اس لیے قسم کھا رہا ہوں کہ آپ شہر میں ہیں. ووالد وما ولد، اور باپ کی قسم بیٹے کی قسم. تو کوئی ایسا باپ تھا نا مکے میں کہ اللہ نے باپ اور بیٹے کی قسم کھا کے کہا؟ نہیں پہنچا سکا. اب آئیے ذرا میں پیش کر دیتا ہوں جو مشہور بابر بیٹے مکہ کے اندر تھے، ان سب کے نام سن لیجئے، اشارے کرتے ہوئے آگے بڑھوں گا. تو وہاں تین مشہور بابر بیٹے تھے، ابو سفیان اس کا بیٹا، ابو لہب اس کا بیٹا، اور ابو طالب اس کا بیٹا. اب جس کا جیسا مزاج ہوگا، جس کا جیسا مزاج ہوگا وہ اپنے ذہن میں ویسا ہی بابر بیٹا لے آئے. جو سفیانی ہوں گے وہ اسے مانیں گے، جو غدیری ہوں گے وہ اسے مانیں گے. توجہ ہے جانے کے راہ میں، اسلام دین فطرت ہے، اور فطرت میں انسان کے توحید ہے، فطرت میں صحیح ہدایت کی پیروی ہے، فطرت میں سچائی ہے، فطرت میں انسان کے تمام خوبیاں ہیں. ہر بچہ فطرت کے تمام تقاضوں کے مطابق پیدا ہوتا ہے. یہ والدین ہیں جو مختلف ادیان میں لے جاتے ہیں، اور والدین ہیں جو مختلف برائیاں سکھا دیتے ہیں. بچہ فطرت ہی پہ پیدا ہوتا ہے، توجہ ہو، بچہ سچا پیدا ہوتا ہے، بچہ دیانتدار پیدا ہوتا ہے، بچہ امین پیدا ہوتا ہے، بچہ تمام خوبیاں رکھتا ہے. یہ والدین اسے مختلف چیزیں سکھا دیتے ہیں، یہ معاشرہ سکھا دیتا ہے. اس لیے بچہ پہلے سے نہیں جانتا جھوٹ کیسے بولا جاتا ہے. جب پہلی مرتبہ والدین کہتے ہیں نا، دروازے پہ دستک ہوئی ہے، کہہ تو میں گھر پہ نہیں ہوں، تو بچہ آنے کے بعد یہی کہتا ہے، ابو کہہ رہے میں گھر پہ نہیں ہوں، کیونکہ اسے جھوٹ بولنا آتا نہیں ہے، فطرتن سچا ہے. پتا نہیں لوگ ہے یا نہیں، انسان فطرتن سچا پیدا ہوا ہے، فطرتن توحید کا پیروکار ہے. توجہ ہے، برا تو نہیں محسوس کر رہے ہیں، فطرتن ساری خوبیاں انسان کے اندر ہیں. کوئی ایسا نہیں ہوتا جو برائیوں کے ساتھ پیدا ہو، کوئی ایسا نہیں ہوتا جو برائیوں کے ساتھ پیدا ہو. اور اگر کسی کو مسلسل کوئی گمراہ کر رہا ہو، برائیوں میں دھکیل رہا ہو، تو اللہ کہتا ہے دیکھو میں ہدایت بھیجتا رہوں گا، نہ مانو تو تمہارا کام. اب کوئی یہ نہ کہے کہ ہم یزید کو برا کیوں کہتے ہیں، اسے تو اچھا ماحول ملا ہی نہیں. ماحول اچھا نہیں ملا تھا تو حسین کا سر اسے قرآن سنا رہا تھا، قرآن سننے کے بعد ہی توبہ کر لیتا. پتا نہیں لوگ ہے یا نہیں، وہ پھر بھی ظلم کرتا رہا. واقعہ کربلا کے بعد اس نے مدینے پہ ظلم کیا، مدینے کو حلال قرار دے دیا، پھر مکے پہ حملہ کیا، 3 سال حکمران رہا، 3 سال میں 3 ایسے بڑے بڑے گناہ کیے کہ اگر ایک بھی کر دیتا جہنم کے لیے کافی تھا. عزیزان گرامی، اس لیے اللہ مہلتیں دیتا رہتا ہے. اگر مہلت نہ ملے تو پھر انسان کہہ سکتا ہے کہ اللہ نے بندوبست نہیں کیا. دین فطرت کے تقاضوں پہ پورا اترتا ہے. اپنی اس فطرت کی آواز پہ لبیک کہنا یہ میرا اور آپ کا کام ہے، یہ ہمارا کام ہے کہ ہم لبیک کہیں. کہ اندر سے جب آواز آئے، حق کی طرف سے آواز آتی رہتی ہے. میں آج زیادہ تفصیل سے مسائل نہیں پڑھوں گا، جو 5-10 منٹ پڑھوں گا قبول فرمائیے گا. عزیزان گرامی، آج مجھ سے درخواست کی کہ طفلان جناب مسلم کے چند جملے پیش کر دوں. اجانے کے نامی حق، اب کوئی آدمی کہے نا کبھی بڑا آدمی تھا لڑنے کے لیے آیا تھا، لیکن بچے تو لڑنے کے لیے نہیں آئے تھے. اہل بیت کی حقانیت کی سب سے بڑی نشانی وہ بچے ہیں، وہ بچے جو مارے گئے. کربلا میں بھی بچے مارے گئے. اچھا چلیں، ایک بچے کو مار دیا تھا تو کوئی آدمی یہ دعویٰ کر سکتا تھا ہم نے دھوکے میں مار دیا، لیکن ایک بچے کا سر نہیں گیا، کئی بچوں کے سر گئے ہیں. جناب قاسم کا سر ہے، 13.5 برس کے ہیں. اونو محمد کے سر ہیں، جناب عبداللہ کا سر ہے، جناب علی اصغر کا سر ہے، عبداللہ رضی کا سر ہے، کتنے بچوں کے سر ہیں. اچھا چلو کوئی بات نہیں، کوفے والوں کو شام والوں کو پتہ نہیں چلا تھا کہ بھئی بچوں کے سر آ گئے ہیں. اب انہوں نے بچیوں کو تو دیکھ لیا تھا، چھوٹی چھوٹی بچیاں بھی آ رہی ہیں. بچوں کو پتھر نہیں مارے جاتے، بچیوں کو تماچے نہیں مارے جاتے. आए जरा मेरे साथ चलिएगा कुछ देर के लिए, कूफा चलेंगे। इस तरह शाम में आपको कुछ बच्चों की चंद मिसालें देना चाहता हूं, बच्चों से हकानियत का पता चलता है। बच्चे बिल्कुल शफाफ होते हैं, जो घर में देख रहे होते हैं वही बोलते हैं। यहां तक के मुतअद्दिद रिवायात में है कि जनाबे सकीना बिनतुल हुसैन से भी सवाल किया ना किसी ने, मुतअद्दिद जगहों पे है। मैं सिर्फ मिसाल दे रहा हूं, एक आद मेरे साथ रहिएगा, किसी ने कूफे में कहा, एक खातून ने कहा, मोमिना खातून थी, जानती नहीं थी ये कौन है, दौड़ती हुई आई और आने के बाद कहा, ए असीरो, जनाबे सकीना को देखा, अरे छोटी सी बच्ची भी असीर है, तो कहा कि बेटी मैं कुछ सदका लेके आई हूं, बस मेरे लिए एक दुआ कर देना, दुआ कर दो। जनाबे सकीना ने, बाज़ उलमा ने लिखा, जनाबे ज़ैनब ने कहा, का सदका तो अलैना हराम, सदका हम पे हराम है। अरे कोई ये सोचने वाला नहीं था तुम पे सदका हराम क्यों है, कोई ये तो पूछता सदका तो सिर्फ आले मोहम्मद पे हराम है, किसी ने नहीं पूछा। तो अब एक मर्तबा कहा भी क्यों सदका हराम है, कहा हम आले मोहम्मद हैं। अब एक मर्तबा फौरन दोबारा घर गई, दौड़ती हुई आई, कहा अब मना ना कीजिएगा, ये सदके के नहीं नजर के खजूर है। तो जनाबे सकीना हुसैन की बेटी है ना, कहा नहीं खाऊंगी नहीं, पहले बता काम क्या है, नजर के खजूर लाई है। तो एक मर्तबा वो खातून कहने लगी, मेरा शौहर सफर में गया हुआ है, बस दुआ करना खैरियत से आ जाए। बीबी ने कहा और क्या काम है, उसने एक मर्तबा बच्ची को देखा, फिर कहा बस इतनी दुआ कर देना जैसे आप यतीम हुई है मेरे बच्चे यतीम ना हो। शायद आप लोग मुझे पढ़ने नहीं देंगे आज, बर्दाश्त नहीं कर पाएंगे। अगर सब खामोश हो के एक जुमला मेरा सुन ले, मेरी एक दरखास्त है आपसे। आपको पता है दुनिया का रिवाज क्या है, जब किसी के घर में खुशी होती है ना तो लोग जमा होने लगते हैं। अरे इनके घर में खुशी है, शादी है, तो सारे लोग जमा होने लगते हैं। लेकिन न जाने जनाबे सैयदा का घर कैसा घर है, यहां लोग गम में जमा होते हैं, हमेशा गम में आते हैं, बीबी को पुरसा देने आते हैं। सैयदा आपका घर लुट गया, हम पुरसा देने आए। अजरकुम अल्लाह, अजरकुम अल्लाह। बस भाई मैंने सारे मसायब छोड़ दिए, नहीं पढ़ूंगा। अब दो जुमले सुन लीजिए। आले मोहम्मद अलैहिस्सलाम के मसायब बहुत ज्यादा हैं, छोटे छोटे बच्चे भी साथ गए हैं। बाज़ उलमा ने लिखा है जब बीबियां गई थी ना, सिर्फ मौला की दो तीन बेटियों का तस्करा किया जाता, लेकिन मौला की अक्सर बेटियां मौला हुसैन के साथ गई, मौला अली की 10 से ज्यादा बेटियां हैं, 14 बेटियां हैं, अक्सर मौला हुसैन के साथ गई हैं। सिर्फ दो तीन के मसायब बयान किए जाते हैं, अक्सर बेटियां साथ गई हैं, और मौला के बेटों की बहुएं वगैरह सब साथ गई हैं। जानते हैं क्या है, बाज़ उलमा ने यहां तक लिखा है कि जब मौला हुसैन जा रहे थे ना बीबियों के साथ, तो उन बीबियों की गोदों में बच्चे थे, कुछ बच्चे बड़े थे, कुछ छोटे थे। जब जा रहे थे तो 42 बच्चे साथ थे, लेकिन जब वापस आए ना मदीने, तो हर बीबी से दूसरी बीबी ये पूछती थी, तुम्हारे साथ बच्चे थे कहां गए, बच्चे थे कहां गए। लेकिन मैं अगर मदीने में होता ना, तो मैं बाहर खड़े होकर शोर मचाता, मैं कहता कोई बीबी जनाबे रबाब से ना पूछे, इनके दोनों बच्चे चले गए, एक करबला में मारा गया, दूसरी शाम में रह गई। अगर कोई गम दीदा होता है ना, सुनेंगे सुनेंगे, अगर कोई गम दीदा हो, कोई परेशान हो, वो अपनी परेशानी को जब सोचता है उसे रोना आता है, लेकिन जब लोग उससे पूछते हैं ना, तो अगर भूल भी गया हो उसे बार बार परेशानी याद आती है। तो उलमा ने लिखा है जनाबे रबाब जब असीरी से रिहा होके मदीने वापस आ गई, तो सिर्फ 6 महीने जिंदा रही और मुसलसल रोती रहती थी, एक हाथ सर पे रखती थी और रो के कहती थी वाह हिजाबा, दूसरा हाथ सीने पे रखती और कहती वाह हुसैन। अदरा को मल्ला बस भाई आएंगे मेरे साथ कुछ देर के लिए, जरा कूफे चलिए। मैं देख रहा हूं हजारों का मजमा है, मुझे नहीं मालूम कहां कहां तक गलियों में दूर दूर तक लोग हैं, लेकिन उलमा ने बताया 16,000 या 18,000 नमाजी थे मस्जिद में जब जनाब मुस्लिम इब्ने अकील नमाज पढ़ा रहे थे। जब शुरू की तो 16,000 नमाजी, और जब नमाज खत्म की तो कोई भी नहीं था। जब लोग निकल रहे थे ना, उसमें दो बच्चे थे, एक का नाम था इब्राहिम, दूसरे बच्चे का नाम था मोहम्मद। इब्राहिम और मोहम्मद अलैहिस्सलाम 11 और 9 बरस के थे, एक दूसरे का हाथ पकड़ रखा था, धक्के लगते हुए बाहर निकल गए। जैसे आज रोशनी है ना, वैसे रोशनी नहीं थी। जब हालात खराब होते हैं ना, हर आदमी घर का दरवाजा बंद कर देता है। अब बच्चों को हर दरवाजा बंद नजर आ रहा था। छोटे भाई ने बड़े भाई से पूछा, हमारा कोई भी नहीं है शहर में। बड़े भाई ने कहा, हम परदेसी है ना, इसलिए कोई नहीं है। अजरकुम अल्लाह, अजरकुम अल्लाह। बस भी मैंने सारे मसायब छोड़ दिए। एक मर्तबा दोनों शहजादे मुख्तलिफ जगहों पे पनाह लेते रहे। जब 9 ज़िलहिज आई ना, तो एक मर्तबा आवाजें आ रही थी, दोनों शहजादे कहीं छुपे बैठे थे, बच्चे थे छोटे छोटे, तो आवाजें आ रही थी, मारो मुस्लिम को, मुस्लिम को मारो, उक्तलूह, मुस्लिम को कत्ल कर दो। छोटे भाई ने बड़े भाई से पूछा, भैया ये कौन से मुस्लिम की बातें हो रही? तो अब बड़े भाई ने बड़े प्यार से कहा, भैया ये हमारे बाबा नहीं है। तो छोटे भाई ने बड़े भाई से एक मरतबा देखा, तो देखा बड़े भाई की आंखों में आंसू है। कहा, भैया आपको तो झूठ भी बोलना नहीं आता। क्या नहीं मेरा भाई, परेशान होने की जरूरत नहीं, हमारे बाबा खैरियत से होंगे। अजरकुम अल्लाह, अजरकुम। बस मैं सारे मसायब छोड़ के आगे बढ़ रहा। अलमाली में शेख मुफीद ने, शेख सदूक ने लिखा है अलमाली के अंदर, एक मकाम पे ये दोनों शहजादे एक दरख्त पे चढ़ गए। एक रात का वक्त था, तो वहां नीचे कुआं था, चबूतरे पे पांव रखा, दरख्त पे चढ़ गए। सुबह कोई खातून पानी भरने के लिए आई, एक मोमिना। आपने देखा है ना, जब पानी रुका हुआ होता है उसमें चांद नजर आने लगता है। न जाने किस माँ के दो चांद थे कि उस पानी में अक्स नजर आ रहा था। खातून ने बच्चों के चेहरे जब देखे ना पानी के अंदर, डोल जो रखा था बाहर कुएं का डोल, उसमें पानी था, सर उठा के देखा, कहा दो बहुत प्यारे बच्चे हैं। मुस्कुराने लगी, कहा शहजादो किसके बेटे हैं आप, कौन है आप? बड़े भाई ने फौरन कहा, हम कोई नहीं है। कहा घबराने की जरूरत नहीं है, मैं ईमान वाली मोमिना खातून हूं, बताइए आप दोनों कौन है? छोटे भाई ने फौरन कहा, हम मुस्लिम के बेटे हैं। कहा हम दोनों मुस्लिम के बेटे, कहा हम दोनों मुस्लिम के बेटे, कहा आप दोनों नीचे तशरीफ ले आइए, मैं आपके नाना की मानने वाली हूं, मैं अली मुर्तजा की मानने वाली हूं। दोनों शहजादे दरख्त से उतरे, वो घर ले गई। मोमिना थी, उस जमाने में आम था बीवी मोमिना है, शोहर ईमान नहीं रखता था, शोहर उसका हारिस था, बहुत जालिम आदमी था। एक मरतबा उस मोमिना ने दोनों शहजादों को खाना खिलाया, पानी पिलाया, एक हुजरे में बिठा दिया। कहा शहजादो मेरी दरख्वास्त से बस कोई आवाज ना कीजिएगा, ये नहीं बताया मेरा शोहर जालिम आदमी है, उबैदुल्लाह इब्ने ज़ियाद की फौज में है। रात हो गई, शोहर घर आया। का क्या बात है, बहुत देर से आए हो? का सारा दिन तलाश करता रहा। उबैदुल्लाह इब्ने ज़ियाद ने 5,000 इनाम रखा है मुस्लिम के दोनों बेटों के सर लाने पे। उसने फौरन का तौबा कर, वो अली के नवासे हैं। क्या मुझे इनाम चाहिए? जब रात को जैसे लेटा तो अचानक बच्चों के रोने की आवाज आने लगी। दोनों बच्चों ने ख्वाब देखा कि जनाब अमीर आए हैं। दोनों शहजादों से कहते, मेरे बच्चों मेरे पास आ जाओ, मैं तुम्हें लेने के लिए आया हूं। दोनों उठे, मौला अपने नाना से मिले, आंख खुल गए, रोने लगे, समझ गए हमारी आखिरी रात है। आखिरी जुमले पेश कर रहा हूं, औलाद वाले बैठे हैं, औलाद के बच्चों के मसाइल पढ़ना बड़ा मुश्किल काम है, खुदा किसी को औलाद का गम ना दे, बड़ा सख्त इम्तिहान है ये औलाद का इम्तिहान। ये जो करबला में माओं की गोदे उजड़ी थी ना, बस वही समझ सकती है। बस एक मर्तबा उसकी आंख खुली, उस हुजरे में आया जहां दोनों शहजादे थे। एक मर्तबा दरवाजे का हुजरा, दरवाजा खोला, हाथ में चराग था, देखा दो वहां बच्चे बैठे हैं। कहा कौन है आप दोनों? उन्हें नहीं मालूम था, इसे नहीं बताना का, हम दोनों इब्राहिम और मोहम्मद मुस्लिम इब्ने अकील के बेटे हैं। अब मैं कैसे बताऊं आपको, बताऊंगा नहीं, इशारा करूंगा, जो देखेंगे पहुंच जाएंगे। उसने चराग रखा, हाथ बढ़ाए, बालों में हाथ डाले, दोनों बच्चों को बालों से पकड़ा। एक मर्तबा जैसे ही हाथों में रस्सी बांधी का, मेरे साथ चलो, साथ ले गया। जब ले जाने लगा तो उसकी जौजा साथ चले का, बाज आ जा, तौबा कर, ये अली के नवासे का नहीं, मुझे इनाम चाहिए। बेटा साथ में चला, गुलाम साथ में चला, इसने हाथ बांध रखे हैं। फरात के किनारे पहुंचा, कूफे से बाहर निकला, कहा कि आप दोनों फैसला कर ले। पहले गुलाम से कहा इनके सर कलम कर दो, कर नहीं, मैं इनको नहीं मार सकता, मैंने जिंदगी में इतने प्यारे बच्चे नहीं देखे, इतने खूबसूरत बच्चे नहीं देखे। बेटे से कहा तू मार दे, का नहीं मैं नहीं मार सकता। फिर एक मर्तबा इसने तलवार निकाली, कहा दोनों में से बताओ पहले किसका सर कलम करूं, अपने कुर्ते उतारो, मैं सर कलम करूंगा। एक मर्तबा छोटे भाई ने रोना शुरू किया, कहा क्या बात है, दुख में क्यों नहीं खोलते, पुराने जमाने में ऐसे बटन नहीं होते थे, कहा दुख में क्यों नहीं खोलते, कहा मेरी मां मेरा कुर्ता उतारते थे, मुझे कुर्ता उतारना नहीं आता। अब बर्दाश्त नहीं कर पा रहा, इसने कहा फैसला करो पहले किसका सर कलम करो। बड़ा भाई सामने आ गया, बड़ा भाई सामने आया, कहा पहले मेरा सर कलम कर दो। कहा क्यों, कहा क्योंकि मेरी मां ने कहा था छोटा भाई बेटे की तरह होता है, पहले मेरा सर कलम कर दे। इसने तलवार उठाई, छोटे शहजादे सामने आ गए, कहा क्या बात है, कहा पहले मेरा सर कलम कर दे। कहा क्यों, कहा मेरी मां ने कहा था बड़ा भाई बाप की तरह होता है। एक मर्तबा मेरे देखिएगा, एक मर्तबा दोनों शहजादों ने एक दूसरे के गले में बाहें डाली, इसने तलवार चलाई, दोनों के सर कलम कर दिए। अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन। وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ। हाथों को बुलंद कीजिएगा, परवरदिगारा, बस भाई, बस अब आप लोग बेचैनी से रो रहे हैं, बस मैं एक वास्ता दूंगा। जब बीबियां मौला सज्जाद के साथ कूफे पहुंची, कूफे के दरवाजे पे पहुंची, तो चारों तरफ से लोग पत्थर मारने लगे। मेरे हाथ में रुमाल है, मैं अगर आप में से किसी की तरफ अपना रुमाल भी फेंकूंगा ना, तो आपका हाथ फौरन चेहरे के सामने आ जाएगा। जानते हैं क्यों, चेहरा नाजुक होता है, इंसान जानता है नरम चीज है, रुमाल है, मुझे नुकसान नहीं, लेकिन फिर भी इंसान का हाथ चेहरे पे आ जाएगा। और अगर कुछ बीबियों के हाथ पसे गर्दन बंधे हो, हाथ बंधे हुए हों और पत्थर आ रहे हों, पत्थर आ रहे हों, वो पत्थरों को रोके तो कैसे रोके। बस भाई हाथों को बुलंद कीजिएगा, दो जुमले दुआ के भाई, दो जुमले मेरे, मेरी दरखास्त है, हाथों को बुलंद करें। जब पत्थर आ रहे थे ना, तो अचानक एक मर्तबा आवाज आई, अस्सलामु अलैका या अबा अब्दुल्लाह अल हुसैन। जैसी सलाम की आवाज आई, जनाबे ज़ैनब कुबरा ने कहा, ए बेटा सैयद सज्जाद, ये कौन है जिसने इस गुर्बत में मेरे भाई को सलाम किया। मौला सज्जाद ने कूफे के दरवाजे की तरफ इशारा किया, बीबियों ने देखा कूफे के दरवाजे पे एक सर लटका हुआ था। جب سر کو دیکھا ساری بیبیاں گزر گئیں، ایک بیبی رک گئیں، نام رقیہ بتایا جاتا ہے، وہ بیبی رک گئی، ایک سوال کیا کہ مسلم جو آپ پہ بیتی وہ مجھے معلوم ہو گیا، جو ہم پہ گزری وہ آپ کو پتا ہے، مسلم بس مجھے اتنا بتا دیں میرے دو یتیم بچے کہاں، پروردگارا جناب مسلم کے طفلان مسلم کے صدقے میں ہمیں امام زمانہ کا ظہور دیکھنا نصیب فرما، دشمنان اہل بیت کو نیست و نابود فرما، کشمیر میں حالات خراب ہیں، افغانستان میں، خود پاکستان میں، عراق میں، شام میں، بحرین میں، یمن میں، نائجیریا میں، برما میں، سب کی حفاظت فرما، عزاداروں کی حفاظت فرما. اے رونے والو، آپ نے صرف مصائب سنے ہیں نا، آپ نے سر لٹکے ہوئے تو نہیں دیکھے، آپ نے ان بیبیوں نے نیزوں پہ بچوں کے سر دیکھے تھے. میرے بھائی برداشت نہیں کر پاتے میں سخت جملے جب کہتا ہوں. پروردگارا پروردگارا پروردگارا، بس میں اور کوئی سخت جملہ نہیں کہوں گا، ہاتھوں کو بلند کیجیے گا. آپ نے دیکھا سننے سے کیا اثر ہوتا ہے، اب کوئی کبھی نہ کہے یہ بیبیاں اتنا کیوں روتی تھی، مولا سجاد کیوں اتنا روتے تھے. پروردگارا سب کی دعائیں مستجاب فرما. ماتم حسین